नयाँ करारका ईश्वर शास्त्री डीए कार्सनको अनुसार सुसमाचार एकैचोटि अचानक हराउँदैन, यो चार पुस्ते प्रक्रिया जस्तै हुन्छ। पहिलो पुस्ताले सुसमाचार स्वीकार गर्छ, दोस्रो पुस्ताले सुसमाचार मानिलिन्छ, तेस्रो पुस्ताले सुसमाचारलाई भ्रमित पार्छ र चौथो पुस्ताले सुसमाचार गुमाउँछ। द फर्स्ट जेनेरेसन एक्सेप्ट्स द गॉस्पल, द सेकेन्ड जेनेरेसन असुम्स द गॉस्पल, द थर्ड जेनेरेसन कन्फ्युजेस द गॉस्पल एन्ड द फोर्थ जेनेरेसन लुजेस द गॉस्पल। सो हामी आफूलाई कुन पुस्तामा पाउँछौँ? पहिलो, दोस्रो, तेस्रो, चौथो? मेरो बुझाइमा नेपालका वर्तमान मण्डलीहरू दोस्रो पुस्तादेखि तेस्रो पुस्तामा जाँदैछन्। अर्थात् सुरुका पुस्ताहरूलाई सुसमाचार के हो राम्ररी थाहा थियो, तिनीहरूले त्यो ग्रहण पनि गरेका थिए, तर दोस्रो पुस्तामा आएर सुसमाचार के हो, सुसमाचार यो होला त्यो होला भनी मानिलिने गरिन्छ। र तेस्रो पुस्तामा आइपुग्दा, हाम्रो पुस्तामा आइपुग्दा, अधिकांश विश्वासीहरू सुसमाचारको विषयमा अल्लमल्ल परेको पाइन्छ। सुसमाचार के हो भनी प्रश्न सोद्धा कस्तो घुमाएर सोध्नु भएको भनी प्रत्युत्तर दिइन्छ। सुसमाचार के हो यो प्रश्न अनौठो बन्न पुगेको छ। हरेक शनिबार प्रचार हुने वचनहरू केवल नैतिक शिक्षाले भरिएको छ, सुसमाचार सुन्नलाई खालि गुड फ्राइडे नै कुर्नुपर्ने भएको छ। परिणामस्वरूप चर्चहरू झुटा क्रिस्चियनहरूले भरिएको छ र चर्च संसारभन्दा कति पनि फरक, कति पनि भिन्न देखिँदैन। अब यसको समाधान के हो? यदि समस्या सुसमाचार हराउँदै जानु हो भने यसको समाधान पनि सुसमाचारलाई पुनस्थापित गर्नु हो। र यो हामी हरेक शनिबारको प्रवचनमा सुसमाचार प्रचार गरेर, सुसमाचार पढेर, सुसमाचार केन्द्रित प्रार्थना गरेर, सुसमाचार केन्द्रित भजन गाएर र सुसमाचार नै अभ्यास गरेर गर्न सक्छौँ। र जब हामी सुसमाचारको विषयमा गम्भीर भन्छौँ, हामीले एउटा कुराको अपेक्षा राख्नुपर्छ कि धेरै मानिसहरू चर्चबाट निस्केर जानेछन्। तर हामीले याद गर्नुपर्छ कि यो नौलो कुरा भन्ने होइन, आजभन्दा लगभग 1900 वर्ष पहिलेको मण्डलीले भोगिसकेको कुरा हो यो। हामी युहन्नामा छौँ, पहिलो युहन्नामा। कृपया मसँगै पहिलो युहन्नाको 2 अध्यायलाई पठाउनुहोस् भन्ने म अनुरोध गर्दछु। आज हामी पहिलो युहन्ना 2 अध्यायको 18 पदमा आइपुगेका छौँ। हामी 18-23 पदसम्म हामी हेर्नेछौँ। पहिलो युहन्ना 2 अध्यायको 18-23 पदसम्म। सो प्लिज टर्न यो बाइबल विथ मी टु द लेटर अफ फर्स्ट जोन Chapter 2 and verse 18, and we will look through verse 23. First John chapter 2 verse 18 to 23. Ma pardnechu tapai le kripaya aphno bible ma hernu hola. Sasana keta keti haru akhiri ghadi yahi ho, Christ birodhi airahecha bhanne timile suneka chhau. अब धेरै ख्रिस्ट विरोधी आएका छन्, यसकारण हामी जान्दछौँ कि यो आखिरी घडी हो। तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा होइन रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झुट सत्यबाट आउँदैन भनी तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको छु। झुटो को हो? झुटो त्यो हो जसले यीशु नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न, जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। ख्रिस्ट विरोधीहरूको बारेमा हामी वचन हेर्दैछौँ र आजको यस खण्डबाट हामी दुईवटा कुरा हेर्दैछौँ। पहिलो, ख्रिस्ट विरोधीको पहिचान कसरी गर्ने? ख्रिस्ट विरोधीको पहिचान कसरी गर्ने? र दोस्रो, ख्रिस्ट विरोधीहरूबाट कसरी बस्ने? एकदमै सरल बुदाहरू छन्। ख्रिस्ट विरोधीहरूको पहिचान कसरी गर्ने र ख्रिस्ट विरोधीहरूबाट कसरी बस्ने? So we are in 1 John chapter 2 verses 18 to 23. And we will consider from this text first how to recognize Antichrist. How to recognize Antichrist. And secondly, how to counteract Antichrist. And secondly, how to counteract Antichrist. So those are the 2 points for our sermon today, if you are taking sermon notes. So, पहिलो बुदा क्रिस विरोधीको पहिचान कसरी गर्ने पद 18 देखि 19 अनि 22 देखि 23 लाई हेर्छौं क्रिस विरोधीको पहिचान कसरी गर्ने क्रिस विरोधीको पहिचान समयको पहिचानबाट सुरु हुन्छ हामी कुन समयमा जिइरहेका छौं हामीलाई थाहा हुन आवश्यक छ पद 18 को कला हेर्नुस् न ससाना केटाकेटीहरू युनाले आफ्नो पाठकहरूलाई सम्बोधन गर्ने तरिका युना एक वृद्ध छन् उसले आफ्ना विश्वासी जनलाई के भन्दैछन् ससाना केटाकेटीहरू अथवा सम्पूर्ण विश्वासी जनहरू आखिरी घडी यही हो हामी आखिरी घडीमा जिइरहेको छौँ भने युनाले हामीलाई बताइरहेको छन् तर आखिरी घडी भनेको के हो आखिरी घडीले केलाई जनाउँदछ युनाको दिमागमा के चलिरहेको थियो जब उसले आखिरी घडी शब्द चलाइरहेका थिए युनाले यो भनिरहेका थिएनन् कि अब ख्रिस्ट आउनै लागेका छन् तिमीहरूसँग केवल थोरै दिनहरू मात्र बाँकी छ अध्ययन काम यो विवाहभरि केही गर्न आवश्यक छैन आखिरी घडी यही हो भनेर उसले त्यसरी भनिरहेको छैनन् याद गर्नुहोस् यस्तो विचार राख्ने थेसलोनिकीका विश्वासीहरूलाई पावलले के भनेका थिए दोस्रो थेसलोनिकी 3:10 कि कसैले काम गर्दैन भने त्यसले नखाओस् थेसलोनिकका विश्वासीहरूले के सोचेका थिए कि आखिरी घडी भनेको ख्रिस्ट आउनै लागेका छन् आज भोलि उहाँ आइहाल्नुहुन्छ र किन पढिराख्ने किन जागिर गरिराख्ने किन विवाहबारी गरिराख्ने अब हामी केवल खाउँ सुतौँ ख्रिस्टको आगमनलाई पर्ख्यौँ र पावलले के भने तिमीहरू काम गर्दैन भने नखाओस् नखाओ यदि कसैले काम गर्दैन भने त्यसले नखाओ किनकि ख्रिस्ट आउने विषयमा तिमीलाई कसैले पनि भ्रममा नपारोस् सो आखिरी घडीलाई नयाँ गरेको अन्य ठाउँहरूमा आखिरी दिन पनि भनिएको छ जस्तै हिब्रू 1:1 प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ यहाँबाट हामी यही बुझ्न सक्छौँ कि ख्रिस्टको आगमनसँगै आखिरी अन्तिम दिन सुरु भइसकेको छ प्रेरित 2:16 पनि यसरी पत्रुस भन्छन् तर योएल अगमवक्तद्वारा भनिएको कुरा यही हो आखिरी दिनहरूमा यस्तो हुनेछ पुरानो करारबाट उद्धृत गर्दै भने परमेश्वर भन्नुहुन्छ म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु येशूको क्रुसको मृत्यु र पुनरुत्थानपछि ख्रिस्टमा विश्वास गर्नेहरू सबै विश्वासीहरूमा परमेश्वरले पवित्र आत्मा खन्याइसक्नु भएको छ यसको अर्थ आखिरी दिन फेरि आइसकेको छ आखिरी दिन सुरु भइसकेको छ दोस्रो तिमी 3:1 पनि पढ्न चाहन्छु तर यो बुझिराख कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन् किनभने मानिसहरू आफूलाई माया गर्ने रुपियाँ पैसाको मोह गर्ने घमण्डी हठी अरूको बदनाम गर्ने आमा बुबाको आज्ञा पालन नगर्ने बैगुनी र अपवित्र धेरै लामो सूचीका साथ पावल भन्छन् सो आखिरी दिन आखिरी घडी अन्त्यको दिन यी सबै एउटै शब्द हुने यसले एउटै कुरालाई जनाउँदछ सो यी सबै पदहरूको अनुसार आखिरी घडीले ख्रिस्ट आउनै लागेका छन् एक दुई दिनमा अथवा 2-4 महिनामा आइहाल्नुहुन्छ भन्ने कुरालाई जनाउँदैन तर आखिरी घडीले ख्रिस्टको पहिलो आगमनदेखि दोस्रो आगमनसम्मको समय अवधिलाई जनाउँदछ वा अझै सठिक रूपमा भन्नुपर्दाखेरि पेन्तिकोसको दिनदेखि ख्रिस्टको पुनरागमनको दिनसम्मको अवधिलाई जनाउँदछ आखिरी घडीले ओके द लास्ट डेज रिफर्स टु द टाइम पिरियड फ्रम द पेन्टिकोस एन्ड टु द सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट सो जब ख्रिस्ट आउनुहुन्छ तब अन्त्यको दिनको अन्त हुन्छ सो हामी अन्त्यको दिनमा जिइरहेको छौँ तर अन्त्यको दिनको अन्त भने आइसकेको छैन जब ख्रिस्ट आउनुछ त्यो आउनेछ यसको अर्थ हामी आखिरी घडीमा अर्थात् अन्तको दिनमा जिरहेको छौँ र यसोको अनुसार मत्ती 24:24 अन्तको दिनमा झुटा शिक्षकहरू झुटा ख्रिस्टहरू झुटा अगमवक्ताहरू खडा हुनेछन् र यसोको स्वर्ग रहनको लगभग 60-65 वर्षपछि सुरुका शताब्दीका मण्डलीहरूमा प्रशस्त झुटा ख्रिस्टहरू ख्रिस्ट विरोधीहरू देखा पर्न थालिसकेका थिए त्यसकारण पद 18 को खले के भन्छ, आखिरी घडी यही हो, ख्रिस्ट विरोधी आइरहेछ भने तिमीहरूले सुनेका छौ। अब धेरै ख्रिस्ट विरोधीहरू आएका छन्, यसकारण हामी जान्दछौ कि यो आखिरी घडी हो। युहन्नाको श्रोताहरूले ख्रिस्ट विरोधीको विषयमा पहिले नै सुनिसकेका थिए कि आखिरी घडीमा धेरै ख्रिस्ट विरोधीहरू आउनेछन्। तर कसबाट सुने त्यो यकिन रूपमा भन्न सकिन्न। सायद हुनसक्छ तिनीहरू मत्ती 24 पाइने येशूको जैतुन डाँडाको प्रवचनसँग सुपरिचित थिए। येशु बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँ कहाँ आएर सोधेका थिए, हामीलाई भन्नुहोस् यी कुरा कहिले हुनेछन् र तपाईँको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ। येशूले यसरी जवाफ दिनुभएको थियो, अन्त्यको दिनमा झुटा ख्रिस्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन्। सायद युहन्नाका श्रोता पाठकवर्गहरूले येशूको यो 24 अध्यायमा पाइने प्रवचनलाई सुनेका थिए अथवा सुपरिचित थिए, वा तिनीहरू 4 दशक पहिले, 40 वर्ष पहिले पावलले लेखेको दोस्रो थेस्लोनिकीको पत्रसँग परिचित थिए, जहाँ पावलले आउनेवाला ख्रिस्ट विरोधीबारे भविष्यवाणी गरेका थिए। अघि सञ्चालकजीले पढिसक्नु भएको छ त्यो खण्ड, जहाँबाट भए पनि उनीहरूले ख्रिस्ट विरोधीको बारेमा सुनेका थिए र ख्रिस्ट विरोधी आइरहेछ भने तिनीहरूले सुनेका थिए। र युहन्ना भन्छन् कि अब धेरै ख्रिस्ट विरोधीहरू आएको छ, तिमीले सुनेका थियौ। अब यो खालि सुनवाईमा सीमित छैन, यो वर्तमानमा यो आखिरी घडीमा ख्रिस्ट विरोधीहरू आइसकेका छन्। सो मित्रहरू, पहिलो शताब्दीदेखि 21 शताब्दीसम्ममा आइपुग्दा ख्रिस्ट विरोधीहरूको ख्रिस्ट झुटा ख्रिस्टहरूको संख्या तीव्र एउटा रूपमा मौलाएर गएको छ। अत त बाटोमा हिँड्दा पनि ठोकिन्छ, गाडी यात्रा गर्दाखेरि अथवा तपाईँ बसेको ठाउँमा पनि ख्रिस्ट विरोधीहरू झुटा ख्रिस्टहरू तपाईँ कहाँ आउँछन्। र यो प्रक्रियाले अन्तत ख्रिस्ट आउन ठिक पहिले यसले झनै तीव्र रूप लिनेछ, झनै तीव्र रूप, इट विल बी इन्टेन्सिफाइड। तबसम्म क्रिस्चियनहरूले ख्रिस्ट विरोधीहरूको पहिचान गरी तिनीहरूको प्रतिवाद गर्दै होसियार रहन, जागर रहन आवश्यक छ। सो ख्रिस्ट विरोधीहरूको पहिचान समयको पहिचानबाट सुरु हुन्छ कि ख्रिस्ट विरोधीहरू आउनेवाला थिए भनेर भविष्यवाणी गरिएको थियो, वास्तवमा तिनीहरू आइसकेका छन्। तर अब ख्रिस्ट विरोधीहरूलाई हामी कसरी चिन्न सक्छौँ, ख्रिस्ट विरोधीहरूको पहिचान कसरी गर्न सक्छौँ, तिनीहरूमा पाइने विशेषताहरू के छन्। सर्वप्रथम त ख्रिस्ट विरोधी शब्दवाली बारे नै केही विचार गरौँ, ख्रिस्ट विरोधी भन्ने शब्दलाई नै विचार गरौँ। ख्रिस्ट विरोधीले केलाई जनाउँछ, के ख्रिस्ट विरोधीले कुनै व्यक्ति विशेषलाई जनाउँछ, उदाहरणको निम्ति राजा नेरो वा रोमन पोप वा हिटलर जसले 6 लाखभन्दा बढी युहुदीहरूलाई मारेका थिए, कि ख्रिस्ट विरोधी कसै कुनै व्यक्तिलाई जनाउने, व्यक्ति विशेषलाई जनाउने एउटा यो के टाइटल हो, कि विश्वव्यापी विचारधारालाई जनाउँछ यो शब्दले। यसमा मतभेद पाइन्छ, कसैले भन्छ ख्रिस्ट विरोधी यो शब्दले व्यक्ति विशेषलाई इतिहासको विभिन्न कालखण्डमा आउने एकदमै ख्रिस्टको विरुद्धमा, ख्रिस्टको विरुद्धमा उठ्ने मानिसहरूलाई जनाउँछ भन्छन्। कसैले भन्छन् यो व्यक्ति विशेष होइन तर यसले एउटा विश्वव्यापी विचारधारालाई जनाउँछ, यो जो पनि हुनसक्छ, जो ख्रिस्टको विरुद्धमा खडा हुन्छ त्यही ख्रिस्ट विरोधी हुनसक्छ, तर एउटा कुन व्यक्ति विशेष यो हुन सक्दैन। विचार जे भए भए पनि यसले जसलाई जनाए पनि बाइबलबाट हामी के स्पष्ट हुन सक्छौँ भने ख्रिस्ट विरोधी शक्तिहरू हरेक पुस्तामा ख्रिस्ट र उहाँको चर्चको विरुद्धमा प्रकट हुन्छन्। यो कुरामा हामी स्पष्ट हुनुपर्छ, ख्रिस्ट विरोधी शक्तिहरू हरेक पुस्तामा ख्रिस्ट र उहाँको चर्चको विरुद्धमा प्रकट हुन्छन्। हामीले तिनीहरूको पहिचान गर्नपर्छ। चर्च बाहिरबाट आउने ख्रिस्ट विरोधीहरूको पहिचान गर्न त फेरि सजिलो छ, हामी चिनिहाल्छौँ, तर चर्चभित्रबाट आउने ख्रिस्ट विरोधीहरूको पहिचान गर्न अलिक कठिन हुन्छ हामीलाई, किनकि यसमा निकै समय लाग्छ, तर अन्तत पत्तो लागेर नै छाड्छ। तर कसरी, पहिलो हामीलाई खण्डले नै बताउँछ 19 को बाट ख्रिस्ट विरोधीहरूको पहिचान कसरी गर्न सक्छौँ। पहिलो 19 पद, तिनीहरू हामीबाट निस्किएर गए भन्ने सब यो वाक्यांशलाई विचार गर्नुहोस्। पहिलो विशेषता भनेको, ख्रिस्ट विरोधीहरूको विशेषता भनेको अथवा झुटा ख्रिस्टहरूको विशेषता भनेको, तिनीहरूले आफैलाई ख्रिस्टियनहरूको सङ्गतिबाट अलग गर्छन्। अन्तत यो पहिलो विशेषता हो। झुटा ख्रिस्टहरूले अथवा ख्रिस्ट विरोधीले अथवा तिनीहरूले आफैलाई ख्रिस्टियनहरूको सङ्गतिबाट अलग गर्छन्। हामी कसरी ख्रिस्ट विरोधीको पहिचान गर्न सक्छौँ? यो हो मुख्य पहिलो विशेषता भनेको, तिनीहरू अन्तत ख्रिस्टियनहरूको सभाबाट, ख्रिस्टियनहरूको सङ्गतिबाट निस्केर जान्छन्। हामीले युनाले त्यही भन्दैछन् कि तिनीहरू हामीबाट निस्केर गए। युनाको समयका चर्चको समुदायबाट केही मानिसहरू निस्केर वास्तवमै गएका थिए। जब कोही मानिस चर्चको समुदायबाट, चर्चको समुदायमा मिसिएर आफैलाई ख्रिस्टियन भन्ने परिचय दिन्छ, निकै आत्मिक जोश पनि देखाउँछ, बाइबल पनि सिकाउँछ र कति विश्वासीहरूको जीवनमा निकै प्रभावकारी पनि बन्छ र अन्तत चर्च समुदाय छोडेर संसारतिरै जान्छ, फर्किन्छ भने यसले पक्कै पनि नयाँ विश्वासीको जीवनमा निकै नकारात्मक प्रभाव पार्छ। तिनीहरूले प्रश्न उठाउन सुरु गर्छन् कि फलाना दाजु, फलाना बहिनी किन हामीबाट निस्केर गए, किन संसारबाटै संसारतर्फै फर्के। युहन्नाका समयका विश्वासीहरूमा पनि यस्तै प्रभाव परेको थियो र युहन्ना जवाब दिन्छन् 19:6, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। हामीलाई त एकदमै प्रश्न उठ्न सक्छ, होइन, कसरी हाम्रा थिएनन्? हिजोसम्म हामीसँग आराधना गरेका, कति राम्रो भजन गाउँथे, गिटार किबोर्ड बजाउँथे, दशंसा पनि नियमित रूपमा सबैभन्दा बढी धेरै दिन्थे, स्तुति प्रशंसाको बेलामा रुई रुई प्रार्थना गर्थे। युना फेरि जवाफ दिन्छन्, यदि थिए हाम्रा हुँदा हुन् त तिनीहरू हामीसँगै रहने थिए। तिनीहरू निस्केर जाने नै थिएन। जीवनमा जस्तो सुकै परिस्थिति आओस्, जस्तो सुकै रोग लागोस्, जस्तो सुकै जति नै ऋण लागोस्, परिवारले बहिष्कार गरून्, मित्रहरूले त्यागुन्, समाजले खेदो गरून्, तिनीहरू ख्रिस्टमा लागिरहन्थे र ख्रिस्टमा लागिरहने विश्वासीहरूको सङ्गतिमा पनि लागिरहन्थे। तिनीहरू स्वास्थ्य र समृद्धि सम्पूर्णतावादी सुसमाचारको प्रलोभनमा पर्दैनथे। तर युहन्ना थप्छन्, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। तिनीहरू हाम्रा थिएन त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा होइनन्, रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। यदि कोही ख्रिस्टियन त विश्वासी बनाउँदा मानिसहरूले चर्चको समुदाय छोडेर जान्छ भने त्यसले के प्रकट गराउँछ कि ती मानिस ख्रिस्टियनहरू मध्येको थिएनन्, रहेछन् भन्ने कुरालाई प्रकट गराउँछन्। त्यही प्रकट गराउनको निम्ति कति मानिसहरू चर्चभित्र आउँछन् अनि निस्केर जान्छन्। सो तिनीहरू हामीहरू जस्तो, हामीहरू मध्येको जस्तो देखिन्थे, युना भन्दैछन् हामीहरू मध्येको जस्तो देखिन्थे, येशु ख्रिस्ट नै प्रभु हुन् भनी भजन पनि गाउँथे, जय मसीह, आमेन, हालेलुया पनि भन्थे, विश्वास गर्नुपर्छ पनि भन्थे, परमेश्वरले मलाई यो देखाउनु भयो भने दाबी पनि गर्थे, तर तिनीहरू हाम्रा होइन रहेछन्। तिनीहरू नयाँ गरी जन्मेकै थिएनन् रहेछन्। तिनीहरूको हृदय नै परिवर्तन भएको थिएन रहेछ। तिनीहरू सत्यताको प्रकाशमा आएकै थिएनन्। तिनीहरू अझै पनि अन्धकारमा नै रहेछन्। त्यस कारण तिनीहरू हामीसँग टिकेनन्, ख्रिस्टियन समुदायसँग रहिरहन सकेनन्। तिनीहरू सबै हाम्रा होइनन्, रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू हामीबाट निस्केर गए। ख्रिस्ट विरोधीहरू अन्तत ख्रिस्टियन समुदाय छोडेर, झुटा ख्रिस्टियनहरू समुदाय छोडेर निस्केर संसारतर्फै जान्छन् र उनीहरूले प्रकट गराउँछन् कि को ख्रिस्टियन हो, को ख्रिस्टियन होइन, उनीहरूले प्रकट गराउँछ। तर यो प्रकट गराउने योजना कसको, यसको पछाडि कसको हात छ? यी मानिसहरू चर्चको समुदायभित्र किन आउँछन्? परमेश्वरको हात छ, परमेश्वरले नै यो सबै कुरा गर्नुहुन्छ। झुटा ख्रिस्टियनहरूलाई साँचो ख्रिस्टियनहरूको समुदायबाट अलग गराउनलाई बाख्राहरूलाई भेडाहरूको बगालबाट छुट्याउनलाई परमेश्वरले झुटा शिक्षकहरूलाई, झुटा ख्रिस्टियनहरूलाई प्रयोग गर्नुहुन्छ ताकि ख्रिस्टको चर्च शुद्ध र सुरक्षित कायम रहन सकोस्। तपाईँहरू बुझ्नुहुँदैछ, स्पष्ट हुनुहुँदैछ? दोहोऱ्याउन चाहन्छु, झुटा ख्रिस्टियनहरूलाई साँचो ख्रिस्टियनहरूको समुदायबाट अलग गराउनलाई, ख्रिस्टियन बाख्राहरूलाई भेडाहरूको बगलबाट छुट्याउनलाई, अथवा चामल र भुस छुट्याउन भन्दै परमेश्वरले के गर्नुहुन्छ? झुटा ख्रिस्टियनहरूलाई, झुटा शिक्षकहरूलाई चर्चको समुदायभित्र ल्याउनुहुन्छ र चर्चभित्र जति झुटा ख्रिस्टियनहरू छ तिनीहरूलाई लिएर बाहिर पठाउनुहुन्छ। परमेश्वरले यो किन गर्नुहुन्छ? ताकि ख्रिस्टको चर्च शुद्ध रहन सकोस्, सुरक्षित कायम रहन सकोस्। जसरी एउटा मालीले बगैँचाको गोडमेलको लागि औजारहरू चलाउँछ, त्यसरी नै परमेश्वरले ख्रिस्टको चर्चको गोडमेलको लागि ख्रिस्ट विरोधीहरूलाई, जुटा क्रिस्चियनहरूलाई चलाउनुहुन्छ। दोस्रो थेस्लोनिकी 2:10-12 पदमा अघि भर्खरै सञ्चालकजीले पढ्नु भएको थियो, यहाँ के लेखेको छ? नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ। नाश हुनेहरूलाई छलमा पार्ने समस्त दुष्टतासहित आउनेछ, किनकि तिनीहरूले सत्यतालाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसै कारण तिनीहरूले झुटा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्वास नगर्ने तर अधार्मिकतामा आनन्द मनाउने सबैजना दोषी ठहरिउन्। परमेश्वरको योजना अनुसार परमेश्वरले चर्चको शुद्धताको निम्ति, सुरक्षाको निम्ति चर्चमा यस्ता झुटा क्रिस्चियनहरूलाई प्रवेश गर्न दिनुहुन्छ। उनीहरू आउँछन्, मिसिन्छन्, क्रिस्चियन जस्तै भएर केही समय रहन्छन्, तर अन्त त उनीहरू निस्केर जान्छन् र चर्चमा हामीले गल्ती गरेर ल्याएका मानिसहरू, कति क्रिस्चियन ठानेर हामीले चर्चमा ल्याएको हुन्छौँ, तर ती मानिसहरूलाई पनि तिनीहरूले लिएर जान्छन्। अनि यो परमेश्वरको तरिका हो, चर्चलाई शुद्ध राख्न, चर्चको सुरक्षाको निम्ति परमेश्वरले यस्तो गर्नुहुन्छ। प्रियहरू, जब परमेश्वरले चर्चमा छाँटकाँट गर्नुहुन्छ, भेडाहरूबाट बाख्रालाई अलग गर्नुहुन्छ, तब हामी निराश हुनु हुँदैन। औ सबै गयो यो चर्च छोडेर भनेर हाम्रो आँखा त्यतातर्फ लाग्नु हुँदैन। बाख्राहरूलाई सुमसुमाएर भेडाको बगलमा मिसाउन खोज्नु हुँदैन। हाम्रो प्राथमिकता चर्चको सङ्ख्यामा हुनुहुँदैन, तर चर्चको स्वास्थ्यमा हुनुपर्छ। त्यसकारण हामी चर्चको सदस्यतालाई गम्भीर रूपमा लिन्छौँ, ताकि चर्चमा भेडाका भेषमा बुवासाहरू नछिरुन्। एकजना प्रभुको जनले यसरी भन्नुहुन्छ, यदि तपाईँ चर्चलाई झुटा क्रिस्चियनहरूबाट बचाउन चाहनुहुन्छ भने चर्चको अगाडिको ढोका राम्रोसँग सुरक्षा गार्ड गर्नुहोस् र पछाडिको ढोका खुला राख्नुहोस्। भनाइको तात्पर्य चर्चमा नयाँ सदस्यहरू ल्याउँदा होसियारी अपनाउनुपर्छ र केही प्रक्रियाहरू राख्नुहोस्, क्लासहरू राख्नुहोस्, गवाईहरू सोध्नुहोस्, नयाँ गरी जन्मेको हो कि साँचो क्रिस्चियन हो कि पक्का गर्नुहोस् र त्यसपछि चर्च अनुशासनको अभ्यास गर्न नहिचकिचाउनुहोस्। मानिसहरूलाई चर्चबाट निष्कासन गर्नको निम्ति, चर्चको सदस्यता हटाउनको निम्ति अप्ठ्यारो नमान्नुहोस्। चर्चको शुद्धताको निम्ति यो गर्न आवश्यक छ। तर यसको अर्थ यो होइन कि यदि कोही भाइ चर्चदेखि टाढिन्छ भने त्यो भाइलाई हामीहरूमध्येको थिएन भने उसलाई खोजेर ल्याउने कोसिस नगरौँ। यसको अर्थ यो होइन, ए ऊ हामीहरूमध्येको थिएन रहेछ, ऊ क्रिस्चियन थिएन रहेछ भनेर त्यो निष्कर्षमा नगइहालौँ। तर म त्यो 18 भने चाहिँ उसको खोजी गरौँ, सम्झाउँ, उत्साह दिउँ, हप्काउँ, चेतावनी दिउँ, प्रार्थना गरिदिउँ। हप्ता लाग्न सक्छ, महिना लाग्न सक्छ, वर्ष लाग्न सक्छ, उसलाई चर्च समुदाय र फर्काएर ल्याउने, चर्च समुदायमा फर्काएर ल्याउन कोसिस गरौँ। जबसम्म त्यो भाइ हामीहरूमध्येको थिएनन् भने हामी विश्वस्त हुन सक्दैनौँ। तर ख्रिस्ट विरोधीहरू, झुटा क्रिस्चियनहरू, नामदारी क्रिस्चियनहरू अन्तत साँचो क्रिस्चियनहरूको सङ्गतिलाई छोडेर जानेछन्, संसारतर्फ नै फर्किनेछन्। किन? दोस्रो विशेषता, हामी झुटा क्रिस्चियनहरूलाई अथवा ख्रिस्ट विरोधीहरूलाई कसरी पहिचान गर्न सक्छौँ? पहिलो, तिनीहरू क्रिस्चियनहरूको समुदाय छोडेर जानेछन्, निक्लेर जानेछन्। र दोस्रो, तिनीहरूले यसु नै ख्रिस्ट हुन् भनी इन्कार गर्छन्। तिनीहरूले यसु नै ख्रिस्ट हुन् भनी इन्कार गर्छन्। पद 22-23, झुटो को हो? झुटो त्यो जसले यसु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रिस्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। सो कोही मानिस चर्च समुदाय छोडेर किन निस्किन्छ? किन सन्तहरूको सङ्गतिलाई त्याग्छन्? किनकि तिनीहरूले यसु नै ख्रिस्ट हुन् भने विश्वास गर्न इन्कार गर्छन्। सो यो चाहिँ रुट हो, यो चाहिँ जरा हो। र पद 19 तिनीहरू निस्केर जाने कुरा चाहिँ फ्रुट हो, त्यो चाहिँ फल हो। ख्रिस्ट इन्कार कारक हो भने सङ्गति त्याग परिणाम हो। कसैले सङ्गति त्याग गर्नुभन्दा पहिले उसले आफ्नो जीवनमा ख्रिस्टलाई त्याग गर्न थालिसकेको हुन्छ। सो सबै कुरा येशूप्रतिको विश्वासमा निर्भर रहन्छ। येशू को हुनुहुन्छ भन्ने प्रश्न नै मुख्य मापदण्ड हो। यदि कसैले यसु नै ख्रिस्ट हुनुहुन्छ भन्ने इन्कार गर्छ भने त्यो मानिस झुटो, किनकि येशू नै ख्रिस्ट हुनुहुन्छ, नासरतका यसु नै परमेश्वर पिताबाट आउनुहुने अनन्तका पुत्र परमेश्वर हुनुहुन्छ, यो विश्वास नगर्ने मानिस ख्रिस्ट विरोधी हुन्। युहन्नाका समयका ख्रिस्ट विरोधीहरूले यसु नै ख्रिस्ट हुनुहुन्छ भनी इन्कार गरेका थिए। कसरी? दुई तरिकाले इन्कार गरेका थिए। उनीहरूले यसुलाई केवल एक मानिसमा सीमित राखेका थिए, एक महान शिक्षकमा सीमित राखेका थिए भने, दोस्रो, तिनीहरूले यसुको परमेश्वरत्वलाई उनीहरूले मानेका थिएनन्। यसुको बप्तिस्मा मात्र ख्रिस्ट आत्मा आउनुभयो र क्रुसमा छाडेर जानुभयो भनेर उनीहरूले ठान्थे। यसु केवल मानिस हुनुहुन्थ्यो तर बप्तिस्मा लिएपछि के भयो? बप्तिस्माको समयमा पवित्र आत्मा, ख्रिस्टको आत्मा यसुमाथि आउनुभयो अनि त्यसपछि उहाँ ख्रिस्ट बन्नुभयो र क्रुसमा आत्माले छोडेर जानुभयो, ख्रिस्टको आत्मालाई छोडेर जानुभयो। उहाँ केवल फेरि एउटा मानिस यसु मात्र मर्नुभयो। यी समयका मानिसहरूले, युहन्नाको समयका मानिसहरूले यसु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गरेका थिए। यसु जो कन्या मरियमबाट जन्मेदेखि क्रुसमा मृत्यु हुनेसम्म, जीवित भए उठ्नेसम्म यसु नै ख्रिस्ट हुनुहुन्थ्यो। उहाँ नासरतका यसु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरामा उनीहरूले विश्वास गरेका थिएनन्। र युहन्ना भन्छन् यी मानिसहरू झुटो हुन्, तिनीहरू ख्रिस्ट विरोधीहरू हुन्। ख्रिस्टलाई केवल मानिसमा मात्र सीमित राख्नेहरू झुटो हुन्, ख्रिस्ट विरोधीहरू हुन्। ख्रिस्ट वास्तवमा बाइबल अनुसार 100% परमेश्वर हुनुहुन्छ र 100% मानिस हुनुहुन्छ। यसु नै ख्रिस्ट हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, यो हामीले थाहा पाएको कुरा हो। शारीरिक रूपमा परमेश्वरको पुत्र होइन तर सम्बन्धनात्मक रूपमा यसु नै त्रिएक परमेश्वरको दोस्रो व्यक्तित्व हुनुहुन्छ। उहाँ पुत्र परमेश्वर हुनुहुन्छ, पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, भिन्न भिन्न व्यक्तित्वहरू हुनुहुन्छ र ती व्यक्तिहरू मध्येको एक व्यक्ति पुत्र परमेश्वर यसु ख्रिस्ट हुनुहुन्छ। पुत्र पिता होइन, न त पिता पुत्र, तर पुत्र परमेश्वर हुनुहुन्छ, पिताको समान हुनुहुन्छ, अनन्त विगतदेखि एकसाथ अस्तित्वमा हुनुहुन्छ। र युहन्ना भन्छन् जसले पिता र पुत्रलाई इन्कार गर्छ, यो सम्बन्धलाई इन्कार गर्छ, यो त्रिएकत्वलाई इन्कार गर्छ, ख्रिस्ट विरोधी त्यही हो। र यसको परिणाम के हुन्छ? पत्तेइसले के भन्छ? पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न, जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। यसको अर्थ यदि तपाईँ ख्रिस्चियन होइन भने म ईश्वरलाई मान्दिनँ, विश्वास गरेँ तर मेरो मनमा ईश्वर छन्, म ईश्वरलाई मनबाट मान्छु भन्नुहुन्छ भने त्यो तपाईँको केवल एउटा भ्रम मात्र हो। धेरैले भन्ने गर्छ मन सफा हुनुपर्छ, जसको मन सफा छ उसको मनमा ईश्वर बास गर्नुहुन्छ। तर बाइबलले के भन्छ? यीशुलाई इन्कार गर्ने कुनै मानिसमा परमेश्वर हुनुहुन्न। यदि परमेश्वर चाहनुहुन्छ भने यीशुलाई ग्रहण गर्न जरुरी छ, आवश्यक छ, यो अनिवार्य हो। यदि तपाईँको जीवनमा यसु हुनुहुन्न भने परमेश्वर पनि हुनुहुन्न। होला झुटा ईश्वरहरू तर साँचो परमेश्वर हुनुहुन्न। यसु आफैले भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन, युहन्ना 14 छ। तर ख्रिस्ट विरोधीहरूले के गर्छन्? उनीहरूले यसुलाई ख्रिस्ट भनी स्वीकार गर्छन् र ठान्छन् कि उनीहरूसँग परमेश्वर हुनुहुन्छ, तर उनीहरू भ्रममा छन्। तर ख्रिस्ट विरोधीहरूले आफैलाई ख्रिस्टियनहरूको सङ्गतिबाट अलग गर्छन् र तिनीहरूले यसु नै ख्रिस्ट हुन् भनी इन्कार गर्छन्। यही हो तिनीहरूको विशेषता। हामी यसरी यही आधारमा तिनीहरूलाई चिन्न सक्छौँ। तर तिनीहरूको पैसा नै काफी छैन, उनीहरूले चिनेर मात्र पुग्दैन, तिनीहरूबाट बच्नलाई हामीले के गर्नुपर्छ त्यो हामीलाई थाहा हुनुपर्छ। ओके, थाहा हुनुपर्छ। सो हामी झुटो शिक्षाहरू अथवा ख्रिस्ट विरोधीहरूबाट कसरी बच्न सक्छौँ? हाम्रो वचनको दोस्रो बुदा, ख्रिस्ट विरोधीबाट कसरी बच्ने? पद 20 र 21, तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झुट सत्यबाट आउँदैन भने तिमीहरूले जानेको हुनाले मैले तिमीहरूलाई लेखेको हुँ। सो पहिलो भनेको ख्रिस्ट विरोधीबाट कसरी बच्ने? पहिलो, सत्यमा लागिरहने, सत्यमा लागिरहने, होल्ड फास्ट टु द ट्रुथ। सो युहन्नाको पाठकहरूलाई, पाठकवर्गहरूलाई सताउने ख्रिस्ट विरोधीहरूले आफूले विशेष गोप्य र माथिबाटको अभिषेक पाएको दावी गर्थे। तिनीहरूले सत्य थाहा पाएको भान पार्थे र युहन्नाका पाठक वर्गहरूलाई रहस्यमय ज्ञानको नाउँमा भ्रमाउन खोज्थे। त्यसको प्रत्युत्तरमा युहन्ना भन्छन्, तर तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ र तिमीहरू सबैले सत्य जान्दछौ। यसको अर्थ युहन्नाको पाठक वर्गहरूलाई सत्य के हो, सुसमाचार के हो पहिले नै थाहा थियो। तिनीहरूलाई कुनै रहस्यमय ज्ञानको खाँचो पर्दैन थियो किनकि तिनीहरूसँग पवित्र आत्मा हुनुहुन्थ्यो। आजको दिनमा पनि विश्वासीहरूलाई ती ख्रिस्ट विरोधीहरूले दावी गरेको जस्ता नयाँ अभिषेक चाहिँदैन, नयाँ अनुभव चाहिँदैन, किनकि तिनीहरूले महापवित्रबाट अभिषेक पाएका छन्, जसको कारण तिनीहरूले ख्रिस्टद्वारा साँचो परमेश्वरलाई साँचो रूपमा चिन्दछन्। क्रिस्चियन्सहरूले अभिषेक महापवित्रबाट अभिषेक पाएको छ। यो अभिषेक शब्दले आलङ्कारिक रूपमा फिगरेटिभली अथवा मेटाफोरिकली प्रतीकात्मक रूपमा पवित्र आत्मालाई जनाउँदछ। यो अभिषेकले पवित्र आत्मालाई जनाउँदछ जो हरेक विश्वासीमा ख्रिस्टमा विश्वास गरेको पलदेखि बास गर्नुहुन्छ। याद गर्नुहोस्, पवित्र आत्मा को अभिषेक ख्रिस्टले त्यो दिन पाएका छन् जुन दिन उनीहरूले येशु ख्रिस्टमा विश्वास गर्छन्। त्यो दिनदेखि हरेक ख्रिस्टियनमा, हरेक विश्वासीमा पवित्र आत्मा बास गर्नुहुन्छ। येशु ख्रिस्टमा विश्वास गरेको केही समयपछि पवित्र आत्माको अभिषेक आउने होइन, बाइबल अनुसार येशु ख्रिस्टमा विश्वास गरेको दिनदेखि नै। येशुको प्रतिज्ञा अनुसार युहन्ना 14:26 तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। स्वर्ग चढी जानुहुने येशुले प्रत्येक विश्वासीलाई पवित्र आत्माको वरदान दिनुभएको छ, जसले नै परमेश्वरको सन्तानलाई परमेश्वरको सत्यतातर्फ डोराउनुहुन्छ। हरेक विश्वासीलाई पवित्र आत्मा दिएको छ र यसको प्रमाण यही हो कि हरेक क्रिस्चियनलाई सत्य के हो त्यो राम्ररी थाहा छ। हरेक क्रिस्चियनले येशु नै ख्रिस्ट हुनुहुन्छ भनी भन्न सक्छ, तर ख्रिस्ट विरोधीहरूले, झुटा क्रिस्चियनहरूले त्यो भन्न सक्दैन। प्रमाणै यही हो, हामीसँग पवित्र आत्मा छ कि छैन भनेको प्रमाणै हो, किनकि 1 कोरिन्थी 12:3 भन्छ कि पवित्र आत्माद्वारा मात्र येशु नै प्रभु हुनुहुन्छ भन्न सक्छ। खालि मुखले मात्र होइन तर हृदयबाट येशु नै प्रभु हुनुहुन्छ, येशु नै ख्रिस्ट हुनुहुन्छ भनी स्वीकार गर्न सक्छ। त्यसकारण युहन्नाले दोहोऱ्याएर भन्छन् 21 तिमीहरू सत्यलाई जान्दैनौ भनेर मैले लेखेको होइन, तर कुनै पनि झुट सत्यबाट आउँदैन भने तिमीले जाने कुराले मैले तिमीहरूलाई लेखेको हुँ। झुटा ख्रिस्टहरूबाट बस्नको निम्ति तपाईँ म सत्य के हो त्यसमा लागिरहनुपर्छ। सत्य हामीले जानेका छौँ। युहन्नाले यही कुरामा जोड दिँदैछन् कि तिमीहरूले पहिलेदेखि नै जानेको सत्यतामा, सुसमाचारमा लागिरह, नयाँ काल्पनिक अनुमानिक सिद्धान्तहरूलाई ठाउँ नदेऊ। एकपछि अर्को ख्रिस्ट झुटो शिक्षाहरू, ख्रिस्ट विरोधीहरू आउने नै छन्, तर तिमीहरू सुसमाचारमा स्थिर रह, सुसमाचारलाई थामिरह कि येशु नै ख्रिस्ट हुनुहुन्छ, उहाँ सुरुदेखि हुनुहुने जीवनको अनन्त वचन हुनुहुन्छ, अनन्त विगतदेखि उहाँ पितासँग एकसाथ अस्तित्वमा हुनुहुन्छ, उहाँ अस्तित्वमा नभएको कुनै समय नै थिएन, तर यही अनन्तको येशु आजभन्दा लगभग 2000 पहिले मानिस बन्नुभयो। हामी जस्तै हाड र मासु भएको मानिस वास्तवमा स्त्रीको कोखबाट जन्म लिनुभयो, बुद्धिमा कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दै जानुभयो, सिद्ध जीवन जिउनुभयो, पश्चाताप गर्ने पापीहरूको खातिर क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा पाप र मृत्युमाथि जीवित भई उठ्नुभयो, स्वर्ग फर्कि जानुभयो र एक दिन संसारको न्याय गर्नलाई फर्कि आउनेछ। तबसम्म युहन्ना भन्छ यही सत्यमा लागिरह, यही सत्यमा लागिरह, स्थिर भइबस, विश्वासमा बनिरह, दायाँ बायाँ नलाग, निस्केर जानेहरू जाँदै गर्छन्, संसारमा फर्केर पनि प्रगति गर्नेहरू गर्दै गर्छन्, गर्न देऊ, तिनीहरूलाई देखेर निराश नहौ, तर तिमीहरू चाहिँ पहिलेदेखि नै जानेको सत्यतामा लागिरह। यदि तपाईँ ख्रिस्ट विरोधीहरूबाट बस्न चाहनुहुन्छ भने, तपाईँ आफू पनि झुटो ख्रिस्टियन हुनबाट बस्न चाहनुहुन्छ भने, तपाईँले ग्रहण गरेको सुसमाचार, पहिलेदेखि नै ग्रहण गरेको सुसमाचारमा तपाईँ लागिरहन आवश्यक छ। र दोस्रो, तपाईँ 19 अनुसार सङ्गतिमा लागिरहन आवश्यक छ। 19 के भन्छ, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्, यदि ती हाम्रा हुँदाहुँदा तिनीहरू हामीसँगै रहने थिए तर तिनीहरू सबै हाम्रा होइनन् रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गए। या के कुरामा जोड दिइरहेको छ? क्रिस्चियनहरूको सङ्गतिमा, सन्तहरूको सङ्गतिमा, क्रिस्चियनहरूको समुदायमा जोड दिइरहेको छ। साँचो क्रिस्चियन क्रिस्चियनहरूको समुदायमा लागिरहन्छ। यदि तपाईँ झुटा ख्रिस्टहरूबाट, ख्रिस्ट विरोधीहरूबाट बच्न चाहनुहुन्छ भने तपाईँ क्रिस्चियनहरूको सङ्गतिमा लागिरहनुपर्छ। क्रिस्चियन जीवन सामुदायिक जीवन हो र हामीले एकअर्काको खाँचोपर्छ। यदि तपाईँ कुनै चर्चमा सामेल हुनुहुन्न भने ढिलो नगर्नुहोस्, सामेल हुनुहोस्। र यदि तपाईँ यस चर्चमा निरन्तर आउनुहुन्छ भने यस सङ्गतिपछिको सदस्यता कक्षामा तपाईँ सहभागी हुनुहोस्। हामी एकसाथ के विश्वास गर्छौँ र कसरी जिउँछौँ त्यसले सरोकार राख्छ। जसरी भेडा बगालमा रह्यो भने सुरक्षित हुन्छ, त्यसरी नै हामी पनि, हामी क्रिस्चियनहरू पनि क्रिस्चियन समुदायभित्र सुरक्षित हुन्छौँ। यसको अर्थ यो होइन कि चर्च सदस्यताले हामीलाई मुक्ति दिन्छ, यसको अर्थ यो होइन कि यो चर्चको सदस्य भयो भने मुक्ति पाइन्छ, तर यसको अर्थ यो हो कि क्रिस्चियनहरू चर्च समुदायभित्र रहन आवश्यक छ उसको सुरक्षाको निम्ति। अवश्य पनि हामी कोही पनि सिद्ध छैनौँ, त्यसकारण क्रिस्चियन समुदायभित्र पनि एकअर्काको विरुद्धमा हामी पाप गर्छौँ, एकअर्कालाई चोट पुर्याउँछौँ, दुखाउँछौँ, तर पनि हाम्रो पवित्रीकरणको निम्ति विश्वासीहरूको समुदाय नै परमेश्वरको योजना हो, परमेश्वरको योजना हो। परमेश्वरले हामीलाई संसारबाट अलग गरेर सन्तहरूसँग जोड्नुहुन्छ। चर्च परिवारबाट टाढा जान खोज्नु, सम्पर्कविहीन हुन खोज्नु भनेको आफैलाई खतरामा डाल्नु हो, बगाल छोडी बुवासहरूको सामु पुग्नु जस्तो हो। सो हामी यदि झुटा ख्रिस्टहरूबाट बस्न चाहन्छौँ, ख्रिस्ट विरोधीबाट बस्न चाहन्छौँ भने हामी सङ्गतिमा लागिरहनुपर्छ। पानी परोस्, घाम लागोस्, स्वास्थ्यमा, रोगी अवस्थामा, जुनै पनि परिस्थितिमा चर्चमा लागिरहन आवश्यक छ। चर्चको विश्वासीहरूको भेट, एकता, सङ्गतिमा लागिरहन आवश्यक छ। यो अवश्य सत्य हो कि परमेश्वरले नै बोलाइएकाहरूलाई यसको निम्ति ख्रिस्टमा सुरक्षित राख्नुहुन्छ, किनकि यहुदा एकको एकले त्यही भन्दछ, पावलले पनि भन्दछ, मलाई दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। यसको अर्थ ज जसलाई परमेश्वरले ख्रिस्टमा बचाउनु भएको छ उनीहरूलाई अन्तसम्म उहाँले नै सुरक्षित राख्नुहुन्छ। तर परमेश्वरले यो काम कसरी गर्नुहुन्छ? उहाँले माध्यमहरूद्वारा पुरा गर्नुहुन्छ, माध्यमहरू चलाउँछ। हि डज इट बाई मिन्स। सो उहाँले हामीलाई तिन कुरा दिनुभएको छ, उहाँले तिन कुरा दिनुभएको छ अहिलेको खण्डबाट हेर्ने बित्तिकै। विश्वासीहरूको सुरक्षाको निम्ति, विश्वासीहरू अन्त्यमसम्म विश्वासमा स्थिर राख्नको निम्ति परमेश्वर तिन कुरा दिनुभएको छ। पहिलो, पवित्र आत्मा दिनुभएको छ। पवित्र आत्माले हामीलाई घरिघरि सहायता गर्नुहुन्छ, सत्यतातर्फ डोर्याउनुहुन्छ, गवाही दिनुहुन्छ, ख्रिस्टको बारे हामीलाई फेरि सम्झाउनुहुन्छ, ख्रिस्टको सत्यता हामीलाई याद दिलाउनुहुन्छ, अनि परमेश्वरबाट नआएका आत्माहरू बारे हामीलाई ज्ञान दिनुहुन्छ पवित्र आत्माले। अनि उहाँले कसरी गर्नुहुन्छ? दोस्रो कुरा, परमेश्वर हामीलाई ख्रिस्टको वचन दिनुभएको छ। ख्रिस्टको वचनद्वारा पवित्र आत्माले हामीलाई विश्वासमा स्थिर रहनको निम्ति सहायता गर्नुहुन्छ। र तेस्रो कुरा, परमेश्वर हामीलाई के दिनुभएको छ? उहाँले हामीलाई सन्तहरूको सङ्गति दिनुभएको छ, क्रिस्चियनहरूको सङ्गति दिनुभएको छ। सो पवित्र आत्मा, ख्रिस्टको वचन र सङ्गतिहरूको माध्यमद्वारा परमेश्वरले हामीलाई अन्तिमसम्म झुटा ख्रिस्ट, ख्रिस्ट विरोधीहरूबाट, संसारबाट जोगाएर राख्नुहुन्छ। यी तिनवटा मध्ये कुनैलाई पनि तपाईँले अवहेलना गर्नुभयो भने तपाईँ जोखिममा पर्नुहुनेछ। तपाईँले यदि पवित्र आत्मालाई अवहेलना गर्नुभयो भने, यदि ख्रिस्टको वचनलाई तपाईँले अवहेलना गर्नुभयो भने र सङ्गतिहरूलाई तपाईँले त्याग्नुभयो भने तपाईँको यसको, तपाईँले यसको परिणाम भोग्न तयार हुनुपर्नेछ। यी मध्येको कुनै पनि तपाईँले अवहेलना नगर्नुहोस्। सो निरन्तर हरेक दिन प्रार्थनामा जिउनुहोस्, हरेक दिन पवित्र आत्माको सहायता खोज्दै, पवित्र आत्माको शक्तिमा जिउनुहोस्। ख्रिस्टको वचनलाई दिमागमा राखी, वचनद्वारा आत्माहरू छुट्याइकन गलत प्रचार, बाइबलले प्रचार के हो, तपाईँ जे जहाँ हुनुहुन्छ, जे हेर्नुहुन्छ, त्यहाँ ख्रिस्टको वचनको आधारमा यसलाई मापदण्ड बनाइकन तपाईँ जिउनुहोस् र निरन्तर सङ्गतिमा लाग्नुहोस्। गाह्रो छ भने बेलामा गाडी पाइँदैन, पानी परिदिन्छ, पहिले चर्को घाम लाग्छ, जोसुकै होस्, तर निरन्तर सन्तहरूको सङ्गतिमा लागिरहनुहोस्, किनकि तपाईँलाई यसमा, सन्तहरूको सङ्गतिमा तपाईँ सुरक्षित हुनुहुनेछ। टाढा जाने कोसिस नगर्नुहोस्। सो प्रिय मित्रहरू, हामी अन्तको दिनमा जिइरहेका छौँ। अन्त्यको दिनको सुरुवात येशु ख्रिस्टको पहिलो आगमनबाटै सुरु भइसकेको छ र उहाँको दोस्रो आगमनमा यो अन्त्यको दिन पुरा हुनेछ। र हामीलाई विश्वासबाट बहकाउन खोज्ने धेरै ख्रिस्ट विरोधीहरू आएका छन् संसारमा जताततै हामी पाउँदछौँ। तिनीहरूको पहिचान हामीले गर्न आवश्यक छ र तिनीहरूबाट बचेर जिउन आवश्यक छ। त्यसको लागि हामीले सुसमाचारलाई याद गर्न आवश्यक छ। सुसमाचारलाई मानिलिने मात्र होइन, एस्युम गर्ने होइन, तर सुसमाचार के हो थाहा गर्दै सुसमाचारकै प्रकाशमा हामी जिउन आवश्यक छ। अन्तिमसम्म सुसमाचार पक्रिरहन आवश्यक छ ताकि हाम्रो बारेमा कहिले पनि कसैले पनि यसरी भन्न नपाओस्, तिनीहरू हामीबाट निस्केर गए किनकि तिनीहरू हाम्रा थिएनन्। यदि ती हाम्रा हुँदाहुन त तिनीहरू हामीसँगै रहने थिए, तर तिनीहरू सबै हाम्रा होइनन् रहेछन् भन्ने कुरा प्रकट गराउनलाई तिनीहरू निस्केर गएका हुन्। आउनुहोस् हामी प्रार्थना गर्छौँ।